यो रेडियो नेपाल हो। अब जनार्दन विष्टबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। आगामी फागुन 21 हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूद्वारा समानुपातिक तर्फको बन्द सूची पेश। बन्द सूची पेश गर्ने दलहरूको संख्या 64। भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउन सरकार दृढ़ भएर लागेको गृहमन्त्री ओम प्रकाश अर्यालको भनाई र बांगलादेशको पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको ढाकामा राजकीय सम्मानका साथ अन्त्येष्टि। आगामी फागुन 21 गतेका लागि तोकिएको प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि विभिन्न राजनैतिक दलहरूले समानुपातिक तर्फको बन्द सूची आयोगमा पेश गरेका छन्। निर्वाचन आयोगका अनुसार बन्द सूची पेश गर्ने 64 राजनैतिक दलहरूमध्ये 54 दलले आफ्नो निर्वाचन चिन्हमा र 10 राजनैतिक दलले 4 एकल चुनाव चिन्हमा निर्वाचनमा भाग लिने गरी बन्द सूची पेश गरेका छन्। नेपालको संविधान अनुसार पहिलो हुने निर्वाचन प्रणालीबाट 165 जना र समानुपातिक तर्फ 110 जना निर्वाचित हुने व्यवस्था छ। त्यसैगरी निर्वाचन आयोगले आगामी माघ 11 गतेका लागि तोकिएको राष्ट्रिय सभा सदस्यको निर्वाचनका उम्मेद्वारले पेश गर्नुपर्ने कागजपत्रको सूची उपलब्ध गराएको छ। गृहमन्त्री ओम प्रकाश अर्यालले तोकिएको मितिमा भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउन सरकार अघि बढ़िरहेको बताउनु भएको छ। फागुन 21 गते हुने निर्वाचनलाई लक्षित गर्दै आज विराटनगरमा आयोजना गरिएको कोशी प्रदेश स्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री अर्यालले निर्धारित मितिमा निर्वाचन सम्पन्न गराउन सरकार दृढ़ भएर लागेको बताउनुभयो। उहाँले वर्तमान सरकार दिन गनेर सरकारमा नबस्ने र तोकिएकै मितिमा निर्वाचन सम्पन्न गराएर निर्वाचित सरकारलाई जिम्मेवारी हस्तान्तरण गर्ने प्रश्न पार्नुभयो।
वर्तमान सरकारको ध्यान दिन गनेर सरकारमा बस्नु होइन, तोकिएको समयमा निष्पक्ष स्वतन्त्र र धाँधली रहित निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेदारी हस्तान्तरण गर्नु हो। ताजा जनादेश प्राप्त सरकारले सुशासन कायम गर्नमा सशक्त भएर काम गर्न सक्छ भन्ने तथ्यलाई भुल्न हुँदैन। निर्वाचन सम्पन्न गरी निर्वाचित सरकारलाई जिम्मेदारी हस्तान्तरण गर्ने मूल म्यान्डेटका साथ गठन भएको यस नागरिक सरकार मूलत सुशासन कायम गर्दै शान्ति सुरक्षाको प्रत्याभूति सहित तोकिएकै मितिमा स्वच्छ निष्पक्ष र धाँधली रहित वातावरणमा निर्वाचन सम्पन्न गर्ने मूल ध्येयका साथ अघि बढ़िरहेको छ।
मन्त्री अर्यालले सुशासन र भ्रष्टाचार नियन्त्रण गर्ने पवित्र मनसायका साथ जेएनजी युवाहरूको जगमा वर्तमान नागरिक सरकार निर्माण भएकोले सरकारले शान्ति सुव्यवस्था मिलाउँदै निर्वाचन तयारीका लागि 3 तहका सरकारसँग समन्वय र सहकार्य गरिरहेको बताउनुभयो। सो अवसरमा कोशी प्रदेशका मुख्यमन्त्री हेकमत कुमार कार्कीले निर्वाचनका लागि शान्ति सुरक्षाको वातावरण बनाउनु पर्नेमा जोर दिनुभयो। उहाँले तोकिएको मितिमा निर्वाचन सम्पन्न गराउन कोशी प्रदेश सरकार संघीय सरकारसँग समन्वय र सहकार्य गर्न प्रतिबद्ध रहेको बताउनुभयो। कोशी प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री रेवती रमण भण्डारीले निर्वाचनका लागि 3 तहको सरकारबीच समन्वय आवश्यक रहेकोमा जोड़ दिनुभयो। गोष्ठीमा नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा राष्ट्रिय अनुसन्धान विभागका प्रमुख सहित कोशी प्रदेशका 14 जिल्लाका प्रमुख जिल्ला अधिकारीहरूको सहभागिता रहेको छ। संचार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले चलचित्र विकास बोर्डलाई आफ्नो उद्देश्य अनुसार काम गर्न सहज बनाउन चलचित्र विधेयक 2081 नीति तथा कार्यान्वयन क्षेत्र प्रष्ट छुट्याइनुपर्ने बताउनु भएको छ। विधायन व्यवस्थापन समितिको आज सिंहदरबारमा बसेको बैठकमा मन्त्री खरेलले बोर्डमा नियुक्तिका लागि बनाइने सिफारिश समितिले निष्पक्ष, पारदर्शी र व्यवस्थित प्रक्रियाबाट सिफारिश गर्नुपर्ने र त्यसैका आधारमा बोर्डको निर्णय प्रक्रिया अघि बढ़ने जानकारी दिनुभयो। बैठकमा संचार मन्त्रालयका सचिव राधिका अर्यालले समितिका सदस्यहरू केवल सहभागिताका लागि मात्र नभई कार्यात्मक प्रतिनिधिका रूपमा चयन गरिँदा उपयुक्त हुने र ऐन अनुसार समितिको गठन हुने जानकारी दिनुभयो। बैठकमा सांसदहरूले समिति गठनमा संवैधानिक प्रक्रिया र समावेशिताका आधारभूत मान्यताहरू समेटिनुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै सांसदहरूले आदिवासी जनजाति समुदाय सम्बन्धी चलचित्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा प्रदर्शनका लागि प्राथमिकता दिनुपर्ने लगायतका सुझावहरू दिनुभएको थियो। कोशी प्रदेशमा बजेट विनियोजन भई छनौट भएका विकास निर्माणका अधूरा योजनाहरू धमाधम निर्माण हुन थालेका छन्। भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले जहाँ रुग्ण आयोजना त्यहाँ मन्त्रालय भन्ने नीति अनुसार काम अगाडि बढ़ाएपछि वर्षौंदेखि अल्झिएका अधूरा योजनाहरूले गति लिन थालेको हो। विराटनगरबाट संवाददाता कुमुद अधिकारी।
भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेशले जहाँ रुग्ण आयोजना त्यहाँ मन्त्रालय भन्ने नीति अनुसार काम अगाडि बढाएपछि वर्षौंदेखि अल्झिएका अधुरा योजनाहरूको काम अहिले धमाधम हुन थालेको छ। अधुरा योजना सम्पन्न गर्ने नीति अप्नाएपछि संघबाट हस्तान्तरण भएका तथा 2074 सालमा मन्त्रालयबाट बजेट विनियोजन भएका अधुरा योजनाहरूको काम अघि बढेको कोशी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री भूपेन्द्र राईको भनाइ छ।
ठेक्का सम्झौताको म्याद पनि सकिसकेको र पटक पटक ठेक्का सम्झौताको म्याद थप्दा पनि काम नभएको योजनाहरू थिए। आयोजनाहरू जहाँ रुग्न छन् त्यहाँ मन्त्रालय भन्ने एउटा नीति मन्त्री स्तरीय निर्णय गरेको छु। त्यो निर्णय अनुसार 30 योजनाहरूको स्थलगत अनुगमन पनि सम्पन्न गरेको छु र कतिपय योजनाहरूलाई चाहिँ स्थलगत अनुगमन गरे पश्चात सञ्चालनमा आएको छ। त्यसो गर्दै गर्दा चाहिँ अहिले चाहिँ क्रोनिक योजनाहरू सबै हाम्रो सञ्चालनमा आएको छ।
विकास निर्माणको कामले गति लिएसँगै पुल तथा सड़क निर्माण हुन थालेपछि जनताहरू समेत खुशी भएका छन्। मोरङ रतोबाई नगरपालिका साथका थलमाया खतिवडा र नवीन पौडेल,
यताबाट घुमेर सिजुवा पुगेर जानु पर्थ्यो, 5 किलोमिटर घुम्नु पर्थ्यो, हाइवेमा जान समस्या थियो। अब यति पुल भयो भने हामीहरू धेरै बच्छौँ। साह्रो विकटमा बसेका, यहाँ 32 बसेको, अब चाहिँ हामी ढुक्क, अब चाहिँ हामी पानीबाट हिँड्नु पर्दैन होला, बाढीमा बग्दैन होला भन्ने छ हामीहरू।
यो भएपछि चाहिँ हामीलाई जान आउन मार्केट पुर्याउन पनि सजिलो हुने, धेरै अगाडिदेखि नै हामीले यो माग गरिरहेको, धेरै वर्ष हामीले बाटाको पुलमा बाँसको लगाएर चाहिँ हामी गर्थ्यौँ, यहाँबाट धेरै गाह्रो थियो, अहिले चाहिँ धेरै खुसियाली छ।
प्रदेश सरकार स्थापना भएपछि अहिलेसम्म कोशी प्रदेशमा 600 किलोमिटर कालोपत्री सड़क, 93 पक्की पुल, 211 झुलिङ्गे पुल, 113 सामुदायिक भवन निर्माण भएका छन् भने 31,500 हेक्टर क्षेत्रफल जग्गामा थप सिंचाइ सुविधा पुगेको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
विराटनगर संवाददाताको यो रिपोर्टपछि अब अरू विषय। गत सोमबारदेखि अवरूद्ध नारायणगढ़ बुटोल सड़क खण्ड अन्तर्गत दाउन्ने क्षेत्र अझै सहज हुन सकेको छैन। शीतलहरले दाउन्ने सड़क चिप्लो हुँदा सवारी साधन सञ्चालन हुन नसकेर अवरूद्ध भएको सड़क अझ सहज हुन नसकेको हो। दाउन्ने स्थित खुर्सानी खोला आसपासको सड़कमा सवारी साधन चिप्लिने र उकालो चढ़न नसक्ने समस्या देखिएपछि सोमबार बिहानदेखि सो खण्ड अस्तव्यस्त बनेको थियो। प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइराला राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिई स्वदेश फर्कनु भएको सम्झनामा आज मेलमिलाप दिवस मनाइँदैछ। विक्रम सम्मत 2033 पुष 16 गते नेपाली कंग्रेसका संस्थापक नेता समेत रहनुभएका कोइरालाको नेतृत्वमा सर्वोच्च नेता गणेश मानसिंह, नेत्री शैलजा आचार्य, नेताहरू खुम्बहादुर खड्का, रामबाबु प्रसाई, निलाम्बर पन्थी लगायतका नेता तथा कार्यकर्ता राष्ट्रिय एकता तथा मेलमिलापको नीति लिएर करिब 8 लामो निर्वाचित जीवन त्याग गरी स्वदेश फर्कनु भएको थियो। नेपाली कंग्रेसका नेता शेखर कोइरालाले राजनीतिमा उदाएका नयाँ चुनौतीको सामना गर्न राष्ट्रिय एकता तथा मेलमिलापको खाँचो रहेको बताउनु भएको छ। राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज एक सन्देश जारी गर्दै उहाँले पार्टीभित्र मात्र नभई मुलुकमा नै राष्ट्रिय एकताको आज आवश्यकता भएको बताउनु भएको छ। यसै गरी नेपाली कंग्रेसका महामन्त्री गगन कुमार थापाले यही पुष मशान्तभित्र विशेष अधिवेशन आह्वान गर्ने गरी अगाडि बढ़िरहेको बताउनु भएको छ। आज राष्ट्रिय एकता र मेलमिलाप दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै उहाँले सबैलाई दृढतापूर्वक सो मार्गमा हातीमालो गर्दै एकताबद्ध हुन आह्वान गर्नुभएको छ। निकुञ्ज लगायत आसपासका क्षेत्रहरूमा क्यामेरा ट्र्यापिङ प्रविधिबाट बाँके, बर्दिया र दाङमा एकसाथ बाघ गणना कार्य शुरू गरिएको छ। बर्दिया र बाँके राष्ट्रिय निकुञ्जमा रहेका विश्वकै लोपोन्मुख पाटे बाघको अनुगमनसँगै गणना कार्य शुरू गरिएको हो। बाँकेबाट संवाददाता सरला सुवेदीको यो रिपोर्ट।
बाँके बर्दिया राष्ट्रिय निकुञ्जका कर्मचारी, प्राविधिक निकुञ्ज, सुरक्षार्थ नेपाली सेना लगायत चोरी शिकारी नियन्त्रण युवा परिचालन अभियानका दस्ताहरूलाई तालिम पश्चात बाघ गणना कार्यमा खटाइएको छ। बर्दिया राष्ट्रिय निकुञ्जबाट शुभारम्भ गरेको बाघ गणना कार्य 90 सञ्चालन हुनेछ। बाघ गणनाका लागि बाँके र बर्दिया राष्ट्रिय निकुञ्जलाई 4 ब्लकमा विभाजन गरी 912 ग्रेड कायम गरिएको छ, जसमध्ये 832 डिग्रीमा 452 स्वचालित क्यामेरा राखेर बाघ गणना गरिनेछ भने 56 जना जनशक्ति र 6 हात्ती प्रयोग गरिने जनाइएको छ। यस वर्ष पहिलो पटक दाङमा पनि बाघ अनुगमन तथा गणना गरिँदैछ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका हरिभद्र आचार्य,
यो सर्वेक्षण हो, क्याप्चर र रिक्याप्चर विधिबाट बाघको संख्या टेकिङ गर्छौ, त्यो अनुमानित संख्या हुन्छ र निश्चित वैज्ञानिक नियम अनुसार त्यो कन्फिडेन्स इन्टरभल यसको संख्या सर्वेक्षणको नतिजा निकाल्छौ र कतिपय हाम्रो इन्टरनेसनल कमिटमेन्टहरू पनि छ, बाघको संख्या सन् 2010 22 हामी डबल पुर्याउँछौँ भन्ने कमिटमेन्ट गर्यौँ। कमिटमेन्ट पुरा भयो कि भएन हेर्नलाई पनि प्रेम गर्नुपर्ने।
बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्र पहिलो ब्लक बर्दियाको खाता कोरिडोर र सामुदायिक वनका केही भाग र बाँके निकुञ्जको केही भाग दोस्रो ब्लक र बाँके निकुञ्जको बाँकी सबै भागलाई चारवटा ब्लक कायम गरिएको छ। बाघ गणना कार्यका लागि नेपाल सरकार लगायत राष्ट्रिय प्रकृति संरक्षण कोष मार्फत जियोलोजिकल सोसाइटी अफ लन्डन र WWF नेपालको सहयोग र सहकार्य रहेको छ। बर्दिया राष्ट्रिय निकुञ्जको 968 वर्ग किलोमिटर र बाँके राष्ट्रिय निकुञ्जको 550 वर्ग किलोमिटर क्षेत्रमा ब्लक बनाएर बाघ गणना तथा अनुगमन गर्ने कार्य शुरू भएको छ।
यसलाई चाहिँ व्यवस्थापन गर्नको लागि चाहिँ हामीले 10 टिम बनाएका छौँ। त्यो 10 टिमलाई चाहिँ 10 ठाउँमा मुभ गर्छौँ।
सन् 2018 राष्ट्रिय बाघ गणना अनुसार 235 बाघ रहेका थिए। बर्दिया राष्ट्रिय निकुञ्जमा 87 वयस्क बाघ थिए भने बाँके राष्ट्रिय निकुञ्जमा 21 वयस्क बाघ थिए। त्यस्तै सन् 2022 गणना अनुसार नेपालमा बाघको संख्या 355 पुगेको थियो भने बर्दिया राष्ट्रिय निकुञ्जमा 125 वयस्क बाघ रहेका थिए र बाँके राष्ट्रिय निकुञ्जमा 25 वयस्क बाघ रहेका थिए। विगतका वर्षको तथ्याङ्क हेर्दा हरेक पटकको गणनामा बाघको संख्या वृद्धि हुँदै गएको छ। सरला सुवेदी, रेडियो नेपाल, बाँके।
नेपाल टेलिकमको 4G भिडियो कल गर्दा नो बोर जी नेपाल टेलिकम को 4G
सबैको यो विश्वास हो नि नेपाल टेलिकम को 4G
गेम खेल्दा नि टेन्सन नो जी नेपाल टेलिकम को 4G आफ्नो भन्ने आफ्नै हो जी नेपाल टेलिकम को 4G
नेपाल टेलिकम राष्ट्रको संचार।
अब बाँकी समाचार। बांगलादेशले आज पूर्व प्रधानमन्त्री बेगम खालिदा जियालाई राजकीय सम्मानका साथ अन्तिम विदाई गरेको छ। राजधानी ढाकामा आयोजित अन्त्येष्टिमा विशाल भीड़ उपस्थित रहँदा देशले दशकौंसम्म आफ्नो राजनीतिलाई आकार दिनुभएकी एक प्रभावशाली नेत्रीप्रति गहिरो शोक प्रकट गर्यो। प्रधानमन्त्रीका रूपमा सेवा गर्ने बांगलादेशकी पहिलो महिला रहनुभएकी खालिदा जियाको हिजो 80 वर्षको उमेरमा निधन भएको हो। 17 करोड़ जनसंख्या भएको दक्षिण एसियाली मुलुकमा उहाँको निधनले राजनीतिक तथा सामाजिक क्षेत्रमा गहिरो शून्यता सृजना गरेको छ। अन्त्येष्टिका क्रममा राष्ट्रिय झण्डा आधा झुकाइएको थियो। हजारौं सुरक्षाकर्मीको उपस्थितिमा उहाँको पार्थिव शरीर राष्ट्रिय झण्डाले ढाकिएको गाड़ीमा राजधानीका मुख्य सड़क हुँदै लगिएको थियो। सड़क छेउ उभिएका सर्वसाधारणले मौन श्रद्धाञ्जली अर्पण गरेका थिए। परराष्ट्र मन्त्री बालानन्द शर्मा बांगलादेशकी पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको अन्त्येष्टिमा सहभागी हुनुभयो। परराष्ट्र मन्त्री अन्त्येष्टि कार्यक्रममा सहभागी हुन गए राति ढाका प्रस्थान गर्नुभएको थियो। शर्माका साथ परराष्ट्र मन्त्रालयका वरिष्ठ अधिकारीहरू पनि हुनुहुन्छ। उहाँ भोलि पुष 17 स्वदेश फर्कने कार्यक्रम छ। नेत्री जियाले प्रधानमन्त्रीका रूपमा नेपाल बांगलादेश सम्बन्ध सुदृढीकरणमा पुर्याउनु भएको योगदान स्मरणीय छ। रसिया र युक्रेनबीच झण्डै 4 जारी पूर्ण स्तरको युद्ध अन्त्य गर्ने विषयमा सहमति नजिक पुगेको दावी अमेरिकाले गरेको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका अनुसार सम्झौतामा अब पुग्न 1-2 अत्यन्तै जटिल र कठिन विषय भए पनि ती विषय समाधान उन्मुख भएको बीबीसीले जनाएको छ। अब मौसम। हिउँदी वर्षाको ढिलाइले नेपालमा वायु प्रदूषण बढ्दै गएको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार 1-2 दिनका लागि पश्चिमी वायुले नेपालमा पातलो बादल भित्राए पनि त्यसले राम्रो पानी पार्ने छैन। मौसमविद गोविन्द झाले उच्च पहाड़ी भेगका 1-2 ठाउँमा फाटफुट पानी पर्ने बताउनुभयो। अब समाचारको अन्त्यमा प्रमुख समाचार एकपटक फेरि। आगामी फागुन 21 हुने प्रतिनिधि सभा निर्वाचनका लागि दलहरूद्वारा समानुपातिक तर्फको बन्द सूची पेश गर्ने दलहरूको संख्या 64। भयरहित वातावरणमा निष्पक्ष निर्वाचन गराउन सरकार दृढ़ भएर लागेको गृहमन्त्री ओम प्रकाश अर्यालको भनाई र बांगलादेशको पूर्व प्रधानमन्त्री बेगम खालिदा जियाको ढाकामा राजकीय सम्मानका साथ अन्त्येष्टि। रेडियो नेपालबाट 3 समाचार सकियो। अब हाम्रो अर्को समाचार 4 सुन्न सक्नुहुनेछ। हस्त, नमस्ते।